यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। वर्तमान परिस्थितिमा संयमित र एकताबद्ध भएर अघि बढ़न आवश्यक रहेकोमा प्रधानमन्त्री सुशीला कार्कीको जोड़। नेपाली कंग्रेसका दुवै पक्ष आधिकारिकताका लागि निर्वाचन आयोगमा। सुनसरीको भोकराहा स्थित हुलाकी राजमार्गमा ट्रक दुर्घटना हुँदा 5 जनाको मृत्यु। एक हप्तामा 10 घण्टा भन्दा बढ़ी भिडियो गेम खेल्दा निद्रा र शरीरको तौलमा नकारात्मक असर पर्ने एक अध्ययनको निष्कर्ष। र राष्ट्रिय लीग फुटबल प्रतियोगितामा लालीगुराँस एसोसिएशन क्लबद्वारा जावलाखेल युथ क्लबमाथि 1-0 गोलको जित।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीले थारू समुदायको मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण तथा प्रवर्धनमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। थारू कल्याणकारिणी सभा लगायत विभिन्न संघ संस्थाले संयुक्त रूपमा काठमाण्डुको टुणीखेलमा आज आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सव 2082 उद्घाटन सत्रमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले थारू समुदायको विशेष पर्व माघी जस्ता पर्वले समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सहयोग गर्ने गरेको बताउनुभयो। वहाँले विश्व मानचित्रमा नेपाल एकता, सद्भाव र सह अस्तित्वको अनुपम उदाहरण बनेर उभिएको र यही नै हाम्रो मौलिक पहिचान तथा शक्ति रहेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले वर्तमान विशिष्ट परिस्थितिमा हामी सबै अझ संयमित र एकताबद्ध भएर अगाडि बढ़न आवश्यक रहेकोमा जोड़ दिनुभयो। वहाँले आपसी सद्भाव, विश्वास र सहकार्यका माध्यमबाट मुलुकलाई शान्ति, स्थायित्व र समृद्धितर्फ अग्रसर गराउनका लागि भूमिका खेल्न सबैलाई आह्वान समेत गर्नुभयो। आज देशभर माघे संक्रान्ति पर्व मनाइएको छ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ 1 गतेलाई मकर अर्थात माघे संक्रान्ति भनिन्छ। आजको दिनलाई थारू समुदायले माघी पर्वको रूपमा समेत मनाउँदैछन्। माघ 1 गतेदेखि उत्तरायण शुरू हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जाने गर्दछन्। यस्तै उत्तरायण शुरू हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मान्ने गरिन्छ। यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड़ लाग्ने गर्दछ। तराईवासीले माघ 1लाई नहान अर्थात नुहाउने पर्वका रूपमा मनाउने गर्दछन्। आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ। माघे संक्रान्तिका दिन घिउ, चाकु, तिलका परिकार, तरूल, पालुङ्गो, खिचड़ी आदि खाने समेत प्रचलन रहेको छ। यी परिकारले जाडोमा न्यानो समेत प्रदान गर्ने विश्वास रहेको छ। यसै गरी थारू बस्तीमा माघी पर्वको उल्लास छाएको छ। थारू समुदायले नयाँ वर्षका रूपमा मनाउने यस पर्वका कारण यति बेला गाउँ गाउँमा रमाइलो वातावरण बनेको छ। माघीको अवसरमा थारू महिलाहरू चामलको पिठोबाट बनाइने परम्परागत परिकार ढिक्री, रोटी र माछाका विभिन्न परिकार बनाउन व्यस्त रहेका छन्। गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने र सामूहिक रूपमा पर्व मनाउने गर्दछन्। माघीको अघिल्लो रात आगोको धुनी बालेर ताप्ने र भोलिपल्ट बिहानै भाले बासेसँगै पवित्र नदी वा खोलामा गएर स्नान गर्ने प्रचलन रहेको छ। विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कंग्रेस केन्द्रीय समितिको आज बसेको पहिलो बैठकले सभापति गगन कुमार थापाको संयोजकत्वमा घोषणा पत्र लेखन समिति गठन गरेको छ। ललितपुरको कुपनडोलमा बसेको बैठकले आगामी निर्वाचनका लागि पार्टीको घोषणा पत्र लेखन समिति गठन गरेको प्रवक्ता देवराज चालिसेले बताउनुभयो। यस्तै बैठकले उपसभापति विश्व प्रकाश शर्माको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ। बैठकले विशेष महाधिवेशनबाट पार्टीको नयाँ छिटो चयन भएसँगै निर्वाचन आयोगमा रहेका अभिलेखहरू अध्यावधि गर्ने निर्णय गरेको प्रवक्ता चालिसेले जानकारी दिनुभयो। यसै गरी गएराति सम्पन्न विशेष महाधिवेशनको दस्तावेज सभापति गगन कुमार थापाले निर्वाचन आयोगमा बुझाउनु भएको छ। सभापति थापा सहित कंग्रेस पदाधिकारी निर्वाचन आयोग पुगेर विशेष महाधिवेशनको बारेमा जानकारी सहितको दस्तावेज कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाउनु भएको हो। आयोगमा पत्रकारसँग कुरा गर्दै सभापति थापाले आफूहरूले विधान अनुसार नै विशेष महाधिवेशन गरेको दावी गर्नुभयो। अर्कोतर्फ कंग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा हिजो बसेको केन्द्रीय कार्य समितिको बैठकले पार्टीको विधान उल्लंघन हुने गरी कामकाज गरेको भन्दै महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा तथा सह महामन्त्री फर्मुल्ला मनसुरलाई पार्टीबाट निष्कासन गरेपछि कंग्रेसको विवाद उत्कर्षसम्म पुगेको र अहिले दुवै पक्ष आधिकारिकताका लागि निर्वाचन आयोग पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई निकास दिन आगामी फागुन 21 गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सफल पार्न आग्रह गर्नुभएको छ। बागलुङको बलेवा स्थित त्रिभुवन माध्यमिक विद्यालयको आज विद्यालय परिसरमा आयोजना गरेको हिरक महोत्सवमा वहाँले परिवर्तित सन्दर्भमा नव पुस्ता मात्र नभएर सबै नेपालीको चाहना अनुसार सुरक्षित भविष्य र शान्ति सुशासन विकास र समृद्धिको जनआकांक्षा पूरा गर्नुपर्ने दायित्वका लागि निर्वाचनलाई सफल पार्न आग्रह गर्नुभएको हो। राष्ट्रपति पौडेलले मुलुकलाई राजनीतिको दुष्चक्रमा पर्न नदिन आपसी समझदारी समन्वय र सहकार्यबाटै निर्वाचनको महायज्ञलाई सफल पार्नुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले नव प्रवर्तन अनुसन्धान र व्यावसायिक क्रियाकलाप मार्फत शिक्षालाई उद्यमशीलतासँग जोड्दै जीवनोपयोगी बनाउनु पर्नेमा समेत जोड़ दिनुभयो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेदनशील रहेको बताउनु भएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 सन्दर्भमा आयोगका कम्प्यूटर अपरेटरका लागि आजदेखि काठमाण्डुमा शुरू भएको एकीकृत निर्वाचन व्यवस्थापन सूचना प्रणाली एवं साइबर सुरक्षा सम्बन्धी तालिमको उद्घाटन गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सूचना प्रविधि मार्फत गत भदौ 23 र 24 गते भएको विद्रोहपछि आगामी फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकिएकाले यस निर्वाचनमा प्रविधिको प्रयोगप्रति संवेदनशील रहेको बताउनुभयो। निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलन गर्ने कार्य बन्द गर्नुपर्ने कानूनी व्यवस्था अध्यादेश मार्फत संशोधन गरिएपछि आयोगले यसपटक राष्ट्रिय परिचय पत्र प्रणालीसँग आयोगको मतदाता नामावली संकलन गर्ने प्रणाली एकीकृत गरी सहज ढंगबाट मतदाता नामावली संकलन गर्न सफल भएको उहाँले बताउनुभयो। सूचना प्रविधि मार्फत फैलन सक्ने मिथ्या सूचना, दुष्प्रचार, घृणास्पद अभिव्यक्ति न्यूनीकरणका लागि आयोगको सूचना प्रविधिमा कार्यरत सम्पूर्ण कर्मचारीको भूमिका महत्वपूर्ण हुने कार्यवाहक प्रमुख आयुक्त भण्डारीको भनाइ छ। आयोगले सूचना प्रविधिको प्रयोग गर्दै मतदाता नामावली दर्ता, मतदाता नामावली व्यवस्थापन, इभेन्ट ट्र्याकिङ सिस्टम, उम्मेद्वारको खर्च व्यवस्थापन प्रणाली, त्यसै गरी अब्जर्भ व्यवस्थापन, उम्मेद्वारको मनोनयन पत्र दर्तादेखि निर्वाचनको परिणाम घोषणासम्म कार्य गर्दै आइरहेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शहीदको बलिदान र परिवर्तनकारी जनताको आदर्शप्रति कर्तव्यनिष्ठ भएर निडरताका साथ लाग्न आग्रह गर्नुभएको छ। 42 पिस्कर शहीद स्मृति दिवस तथा रसेल सरेल नेपालद्वारा लिखित जेलभित्र संघर्ष पुस्तकको आज विमोचन कार्यक्रममा अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलनका क्रममा पिस्कर काण्ड एक ऐतिहासिक तथा वीरतापूर्ण घटना भएको स्मरण गर्दै राष्ट्रिय स्वाधीनता र समृद्धिका लागि संघर्षका उतार चढ़ावबाट नडराई निर्भयताका साथ अघि बढ़न आग्रह गर्नुभएको हो। फरक प्रसंगमा अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिन महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयप्रति आपत्ति जनाउनुभयो। आज 11 राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। मन्त्री परिषदको 2072 साउन 28 गतेको बैठकले माघ 1 गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिएको थियो। तत्कालीन शान्ति तथा पुननिर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्री परिषदले माघ 1 गतेलाई राष्ट्रिय योग दिवस मनाउने घोषणा गरेको हो। वैदिक कालमा हिमालयको काखमा ऋषि मुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्राय बनेको थियो। यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरू भएको हो। आयुर्वेदलाई योगसँग जोड्न विक्रम सम्वत 2048 चैत 15 गतेदेखि नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास शुरू गरिएको थियो। नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई वैकल्पिक आय आर्जनका लागि घुम्ती कोष स्थापना भएसँगै उनीहरूको जीवनस्तरमा सुधार हुन थालेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र 10 वैकल्पिक जीविकोपार्जन समूह रहेका छन्। मध्यवर्ती क्षेत्रभित्रका नागरिकहरूलाई आय आर्जनमा जोड्दै संरक्षणमा उनीहरूको सहभागिता गराउने उद्देश्यले जेडएसएल नेपालले घुम्ती कोष स्थापना गरी उनीहरूलाई वैकल्पिक आय आर्जन उन्मुख गराएको छ। वित्तीय साक्षरता सम्बन्धीको ज्ञानले कोष परिचालनमा उनीहरू अब्बल हुने विश्वास लिएको छ। जेडएसएल नेपालका अधिकृत प्रदीप सेडाई।
राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रहरूमा बसोबास गर्ने समुदायहरूमा चाहिँ घुम्ती कोषहरू चाहिँ परिचालन गरिरहेका छौँ। जो चाहिँ समूहको सदस्यहरू हुनुहुन्छ उहाँहरूको वैकल्पिक आय आर्जनमा चाहिँ टेवा पुग्ने हिसाबले यो कोषहरू परिचालन गर्दै गर्दा पनि उहाँहरूको चाहिँ खास गरेर समूहको आर्थिक पारदर्शिता त्यस पछाडि प्रभावकारी परिचालन र हिसाब किताब राख्ने सिस्टममा चाहिँ सबल हुनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ।
समूहले प्राप्त गरेको रकमलाई सही तरिकाले लक्षित समूहसम्म पुर्याउनका लागि अहिले वित्तीय साक्षरता सम्बन्धीको ज्ञान पाएपछि समूहका महिलाहरू सक्षम बन्न थालेका छन्। बुच्चापुर वैकल्पिक जीविकोपार्जन समूहकी प्रतिनिधि भागीरथी खड्का।
झन् हाम्रो गाउँघरमा गएर हाम्रै समूहहरू सञ्चालन गर्नमा एकदमै राम्रो सहयोग पुर्याएको छ। यसले चाहिँ हाम्रो समूहहरूलाई एकदम पारदर्शी तरिकाले हिसाब किताबको लेखा कसरी राख्ने भन्ने कुरामा पनि हामी प्रष्ट भयौं।
पछिल्लो समय वनमा आश्रित नभए पनि वैकल्पिक आय आर्जन तर्फका कामहरू गर्न सकिने समूहका सदस्यहरूमा चेतना बढ्न थालेको छ। बुच्चापुर वैकल्पिक जीविकोपार्जन समूहकी प्रतिनिधि बिन्दु ओली।
पहिला लेखा हामीलाई गर्न एकदम गाह्रो भएको, अहिले हामीलाई यो लेखा लिएकोबाट हामीलाई धेरै सजिलो पनि भएको छ।
आर्थिक र समृद्धि सँगै परिवारको जीवनस्तरमा आएको सकारात्मक परिवर्तनले वैकल्पिक जीविकोपार्जन समूह ग्रामीण विकासको प्रभावकारी मोडल समेत बन्न थालेका छन्।
मोरङको विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको ट्रक सुनसरी भोकराहा नर्सिङ गाउँपालिका अन्तर्गत हुलाकी राजमार्गमा आज बिहान पल्टिँदा 5 जनाको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। मृत्यु हुनेमा सुनसरी बर्जु ओडा नम्बर 1 का 32 वर्षीय वीरेन्द्र गुरूङ, सोही ठाउँका 55 वर्षीय ब्रह्मादेव गुरूङ, 50 वर्षीय टेकबहादुर गुरूङ, 28 वर्षीय निशु गुरूङ र 55 वर्षीय चन्द्रबहादुर गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक चन्द्र खड्काले जानकारी दिनुभयो। घाइतेहरूको विराटनगर नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ। यसै गरी झापाको कन्काई नगरपालिका 3 नयाँ बस्ती स्थित पूर्व पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा 2 जनाको मृत्यु भएको छ भने अन्य 11 जना घाइते भएका छन्। बिरता मोडबाट माईधारतर्फ गइरहेको मालवाहक गाड़ी र माईधारबाट बिरतामोड़तर्फ आइरहेको बस एक आपसमा ठोकिँदा भद्रपुर नगरपालिका 8 की 40 वर्षीय सुषमा राजवंशी र उहाँका 18 महिनाका छोरा आरूत राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो। घाइते 11 जनाको बिरता सिटी र बीएनसी अस्पतालमा उपचार भइरहेको र घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। भोजपुरका किसानहरू व्यावसायिक कफी खेतीमा जुटेका छन्। विगतमा सामान्य रूपमा कफीको खेती गर्दै आएका किसान उत्पादित कफी विदेशमा समेत निर्यात हुन थालेपछि व्यावसायिक कफीतर्फ आकर्षित भएका हुन्। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
भोजपुरका किसान व्यावसायिक कफी खेतीमा जुटेका छन्। उत्पादन भएको कफी घरबाट नै बिक्री हुन थालेपछि किसानहरूलाई सस्ता भएको छ। यहाँका किसानहरूले उत्पादन गरेको कफी धरान, इटहरी, विराटनगर, काठमाडौँ हुँदै जापान, कोरिया समेत जाने गरेको स्थानीय कफी व्यवसायीको भनाइ छ। अर्ग्यानिक कफीको विदेशी बजारमा समेत माग रहेको छ। करिब 200 जना किसानले कफीको खेती गरिरहेका छन्।
हतमागढी आमचोकमा चाहिँ तपाईँको लगभग 200 हाराहारी जति चाहिँ अहिले यो सालसम्म चाहिँ हुनुहुन्छ, अर्को सालदेखि उत्पादन बढाउने धेरै हुन्छ। कफी खेतीतिर एकदम आकर्षित हुनुभएको छ, अब हामीले बजार पायौँ।
भोजपुरको हतुवागढी गाउँपालिकाको सिन्द्राङ, होमताङ, लुङ्गिन, लुङथुङ, आमचोक गाउँपालिका लगायत क्षेत्रका किसानहरूले कफी खेती गरिरहेका छन्। यो वर्ष यहाँबाट करिब 500,000 किलोग्राम कफीको कच्चा पदार्थ निर्यात भएको छ। हतुवागढी क्षेत्र कफीको लागि उपयुक्त रहेकाले यसको खेतीमा जोड़ दिएको गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले बताउनुभयो।
हाम्रो हत्वागढीमा हुने कफी चाहिँ अलिक गुणस्तरीय खालको र यो चाहिँ नेपाल भन्दा बाहिर विदेशसम्म पनि पठाउन सकिन्छ भन्ने खालको आएपछि अहिले कफी खेतीको लागि चाहिँ खालको कृषकहरू पनि प्रचेत हुन सक्ने र यहाँको माटोले चाहिँ सहज गरी यो चाहिँ वातावरणले पनि हुन सक्ने खालको देखिएको छ। हामीले गाउँपालिकाबाट पनि वडाबाट पनि सिन्द्राङमा चाहिँ योभन्दा पहिलेदेखि नर्सरी राख्नेदेखि लिएर केही चाहिँ त्यहाँ समूहले चाहिँ केही कफीको बिरुवा उत्पादन गरेर रोपन पनि शुरू गर्नु भएको छ।
ल्याब परीक्षण गरेर आर्गानिक थरिएको खण्डमा समुद्री सतहबाट 1,100 मिटरदेखि 1,500 मिटरसम्मको उचाइमा उत्पादन भएको आर्गानिक कफीको बाहिरी बजारमा बढी माग रहेको किसानहरूको भनाइ छ।
गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै 28,70,000 रूपियाँ ठगी गरेको अभियोगमा 5 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङको सिदिङमा गाउँपालिका 5 बस्नेत 37 वर्षीय सुनिता इदिङ्गो लिम्बु, रूकुम पश्चिमको मुसिकोट नगरपालिका 10 का 30 वर्षीय अभिषेक कराला, अर्घाखाँचीको मालारानी गाउँपालिका 1 का 46 वर्षीय चेत नारायण आचार्य, काभ्रे प्लाञ्चोकको चौरी देउराली गाउँपालिका 7 का 49 वर्षीय रेशमलाल लामा तामाङ र काठमाण्डु महानगरपालिका वडा नम्बर 17 की 42 वर्षीय निलिमा श्रेष्ठ रहेका काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिनुभयो। पक्राउ परेका 5 जनालाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले बताउनुभयो। नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजना अन्तर्गत कञ्चनपुर कमला सड़क खण्ड विस्तार तथा स्तर उन्नतिको काम शुरू भएको 5 वर्ष पुग्दा 69% मात्र भौतिक प्रगति भएको छ। एसियाली विकास बैंकको मुख्य लगानीमा निर्माणाधीन 86.83 किलोमिटर लामो यो सड़क खण्डको काम 3 पटक म्याद थपिदा समेत अझै पूरा हुन नसकेको हो। सन् 2020 जूनमा चाइना रेलवे नम्बर 2 इन्जिनियरिङ ग्रुपसँग भएको सम्झौता अनुसार यो सड़क 28 अक्टूबर 2023 मै सम्पन्न हुनुपर्ने थियो। अब अन्तर्राष्ट्रिय समाचार। हप्तामा 10 घण्टा भन्दा बढ़ी भिडियो गेम खेल्दा युवाहरूको आहार, निन्द्रा र शरीरको तौलमा उल्लेखनीय असर पर्न सक्ने एक अध्ययनले देखाएको छ। अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीको नेतृत्व र न्यूट्रिशनमा प्रकाशित अनुसन्धानले देशका 5 विश्वविद्यालयका 317 जना विद्यार्थीहरूको सर्वेक्षण गरेको थियो, जसको औसत उमेर 20 वर्षको रहेको कार्टिन युनिभर्सिटीले बिहिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। शोधकर्ताहरूले कम र मध्यम समय खेल्नेहरूमा सामान्य स्वास्थ्य अवस्था तथा साप्ताहिक 10 घण्टा भन्दा बढ़ी भिडियो गेम खेल्नेहरूमा आहार, निद्रा र तौल लगायतमा नकारात्मक असर परेको जनाएका छन्। अध्ययनले स्वस्थ दिनचर्या अप्नाउने सुझाव दिँदै राति अबेरसम्म गेम नखेल्न र स्वस्थ खानेकुराको सेवन गरी स्वास्थ्य जोखिमहरू कम गर्न समेत सुझाव दिएको छ। नासाले एक अन्तरिक्ष यात्री बिरामी परेपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएसबाट फिर्ता गरेको 4 सदस्यीय टोली पृथ्वी आइपुगेको छ। नासाका अनुसार क्रू 11 नामक टोली स्थानीय समय अनुसार शुक्रबार बिहान 1:30 बजे क्यालिफोर्निया नजिकै प्रशान्त महासागरमा ओर्लिएको थियो। ड्रयागन एन्डेभर अन्तरिक्षयानमा चढ़ेर पृथ्वी फर्किन उनीहरूलाई 11 घण्टा लागेको बताइएको छ। बिरामी परेका अन्तरिक्ष यात्री सहित सबैजना सकुशल रहेको नासाले जनाएको छ। नासाको 65 वर्षभन्दा लामो इतिहासमा स्वास्थ्यका कारण पूरै अभियान पूर्व निर्धारित समयभन्दा अगाडि फिर्ता भएको यो पहिलो घटना भएको जनाइएको छ। खनिज सम्पन्न आर्कटिक टापु ग्रीनल्याण्डमा नाटो सेनाको उपस्थितिप्रति रूसले गम्भीर चिन्ता व्यक्त गरेको छ। नाटो सदस्य मुलुकहरूको हालैको तैनाथीले आर्कटिक क्षेत्रमा सुरक्षा सन्तुलन थप जटिल बनाउने मस्कोको धारणा रहेको छ। फ्रान्स, स्वीडेन, जर्मनी र नर्वेले बुधबार संयुक्त रूपमा घोषणा गर्दै ग्रीनल्याण्डको राजधानी नुकमा जासूसी तथा अनुगमन मिशनको हिस्साका रूपमा आफ्ना सैन्य कर्मचारीहरू तैनाथ गर्ने जानकारी दिएका थिए। वाशिङटनमा अमेरिका, डेनमार्क र ग्रीनल्याण्डका अधिकारीहरू बीच भएको बैठकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रीनल्याण्ड नियन्त्रण गर्ने महत्वाकांक्षालाई रोक्न असफल भएपछि यो घोषणा आएको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधि अर्थात पुष मसान्तसम्ममा सरकारको आमदानी र खर्च दुवै कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार केन्द्र सरकारको आमदानी लक्ष्य भन्दा 38 र खर्च लक्ष्य भन्दा 35% खुम्चिएको देखिएको हो। चालू आर्थिक वर्षका लागि सरकारले करिब 19,64,11,00,00,000 रूपियाँको बजेट ल्याएकोमा 6 महिनाको अवधि अर्थात पुष मसान्तसम्ममा करिब 6,90,00,00,000 रूपियाँ मात्र खर्च भएको छ, जुन वार्षिक लक्ष्यको 35.17% मात्र हुन आउँछ। यो अवधिमा चालू खर्चतर्फ वार्षिक लक्ष्यको 41.25% र पुँजीगत खर्चतर्फ वार्षिक लक्ष्यको 12.12% मात्र खर्च भएको छ। यस्तै सरकारले चालू आर्थिक वर्षमा करिब 15,33,00,00,000 रूपियाँ कुल आमदानी गर्ने लक्ष्य राखेकोमा पुष मसान्तसम्ममा करिब 5,88,00,00,000 रूपियाँ मात्र आमदानी भएको देखिएको छ। यो सरकारको वार्षिक लक्ष्यको 38.38% मात्र हुन आउँछ। प्रतिवेदन अनुसार सरकारको गएको 6 महिनाको कुल आमदानी भन्दा कुल खर्च करिब 1,02,00,00,000 रूपियाँले बढ़िरहेको देखिन्छ। सरकारले सम्पत्ति शुद्धिकरण निवारणका लागि बिहिबारदेखि नगद कारोबारको सीमा घटाएर 5,00,000 रूपियाँमा सीमित गरेको छ। अर्थात अब 5,00,000 रूपियाँ भन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री गर्दा अनिवार्य रूपमा बैंक मार्फत कारोबार गर्नुपर्नेछ। यसअघि नेपालमा 10,00,000 रूपियाँसम्मको कारोबार नगदमा गर्न सकिने व्यवस्था रहेको थियो। नयाँ व्यवस्था बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन, बचत वा विदेशी मुद्रा सटाई गर्दा, बैंकबाट लिएको कर्जाको सावा तथा ब्याज भुक्तानी गर्दा र वित्तीय संस्थाहरू बीच हुने नगद कारोबारमा भने लागू हुने छैन। यस्तै विभिन्न आयोजनामा आवश्यक माल सामानको आपूर्ति गर्न, सरकारलाई बुझाउनु पर्ने राजस्व भुक्तानी गर्न, विगत धरौटी जमानत जम्मा गर्न, पेन्सन क्याम्प मार्फत पेन्सन वितरण गर्न, सरकारले वितरण गर्ने राहत अनुदान सहायता वितरण गर्ने लगायतका प्रयोजनमा भने यो नियम लागू नहुने अर्थ मन्त्रालयले जनाएको छ।
अन्तर्राष्ट्रिय फुटसलमा नेपाली राष्ट्रिय महिला टोलीले ऐतिहासिक पहिलो जित हासिल गरेको छ। बैंककमा जारी साफ फुटसल च्याम्पियनशीपमा नेपालले आफ्नो दोस्रो खेलमा मालदिव्स विरूद्ध 5-0 गोलको जित हासिल गर्दै ऐतिहासिक उपलब्धि हासिल गर्यो। वा माक रंगशालाको फुटसल एरिनामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन जेनिफर राणा मगरले 2 तथा विमला चौधरी र मनिषा थापा मगरले 1 गोल गरे। 1 गोल नेपालले आत्मघाती उपहारका स्वरूप प्राप्त गर्यो। पहिलो हाफमा 4 गोलको अग्रता लिएको नेपालले त्यसपछि 1 गोल थपेको हो। निर्धारित समय सकिने लाग्दा फतिमात सेनाले आत्मघाती गोल गरिन्। जीतसँगै नेपाल 2 खेलमा 4 अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यसअघि नेपालले श्रीलंकासँग 2-2 बराबरी खेलेको थियो। मालदिव्सले यसअघि भारतसँग 11-1 गोलको फराकिलो हार बेहोरेको थियो। राज भूषालको निर्णायक गोलसँगै मोफसलको लाली गुनास एसोसिएशन क्लबले राष्ट्रिय लीगमा सुखद शुरूआत गरेको छ। सादो बाटो स्थित एन्फा मैदानमा बिहिबार सम्पन्न खेलमा पोखराको क्लबले ए डिभिजन लीग क्लब झाउलाखेली उतलाई 1-0 गोलले पराजित गरेको हो। लाली गुराँसको जितमा राजले गरेको गोल नै निर्णायक बन्यो। जितसँगै लाली गुराँसले 3 अङ्क प्राप्त गरेको छ। अर्को खेलमा सादो बाटो युथ क्लब र संकटा क्लबले गोल रहित बराबरी खेल्दै राष्ट्रिय लीगको शुरूआत गरेका छन्। बराबरीसँगै दुवै टोलीले 1-1 अङ्क बाँडेका छन्। सादो बाटो स्थित एन्फा मैदानमा सम्पन्न खेलमा दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। बंगलादेश क्रिकेट बोर्ड बीसीसीले आगामी टी20 विश्वकप 2026 भारतमा खेल्न नजाने आफ्नो निर्णयमा अडिग रहेको जनाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले यो निर्णय पुनर्विचार गर्न आग्रह गरे पनि बंगलादेशले सुरक्षाको कारण देखाउँदै अडान नफेर्ने स्पष्ट पारेको छ।
अब मौसम। आगामी 24 घण्टामा तराई भूभागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 21 न्यूनतम 8 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम तापक्रम 16.6 न्यूनतम 3.6 डिग्री सेल्सियस, पोखराको अधिकतम 20 न्यूनतम 6.6 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 21.5 न्यूनतम 6.1 डिग्री सेल्सियस र दिपायलको अधिकतम 22.5 न्यूनतम तापक्रम 2.4 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। वर्तमान परिस्थितिमा संयमित र एकताबद्ध भएर अघि बढ़न आवश्यक रहेकोमा प्रधानमन्त्री सुशीला कार्कीको जोड़। नेपाली कंग्रेसका दुवै पक्षीय आधिकारिकताका लागि निर्वाचन आयोगमा। सुनसरीको भोकराहा स्थित हुलाकी राजमार्गमा ट्रक दुर्घटना हुँदा 5 जनाको मृत्यु। एक हप्तामा 10 घण्टा भन्दा बढ़ी भिडियो गेम खेल्दा निद्रा र शरीरको तौलमा नकारात्मक असर पर्ने एक अध्ययनको निष्कर्ष र राष्ट्रिय लीग फुटबल प्रतियोगितामा लाली गुराँस एसोसिएशन क्लबद्वारा जावला खेल युथ क्लबमाथि 1-0 गोलको जीत। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।